नेपाल दर्पणमा साथी रुविना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
तत्काल चुनावको मिति घोषणा गर्न सांसदहरूको माग, संविधान संशोधनको विषयलाई मन्त्री पदसँग साट्न खोजिएको एमालेको आरोप।
संविधान संशोधनको बेमौसमी बाजा बजाएर राष्ट्रिय राजनीतिलाई अनिश्चय र अनिलतर्फ धकेल्ने चेष्टा भइरहेको छ।
डाक्टर महाकजो पुनः काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा नियुक्त, कार्यकाल 4 वर्षको रहने।
सरकारी वकिलले आइतबारदेखि इजलास बहिष्कार गर्ने, उच्च अदालतको न्यायाधीश नियुक्तिमा उपेक्षा गरेको आरोप।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिँदै ट्रम्पको विरोधमा वाशिङटनमा प्रदर्शन।
र पुलिसलाई हराउँदै संकटा क्लब पोखरामा चलिरहेको आहारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0574125 98550279222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्थानीय तहको चुनावबारे अन्यलता भइरहेका बेला तीन दलका नेताहरूले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन्। आजको संसद बैठकमा तीन दलका सांसदहरूले संशोधन प्रस्ताव स्थगित गरेर चुनावको तयारीमा लाग्न सरकारलाई आग्रह गरेका हुन्। रूपान्तरित संसदको अवधि अब 1 वर्ष मात्र भएको भन्दै उनीहरूले संविधान कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड़ दिएका छन्। कांग्रेसका नेता रामचन्द्र पौडेल अब 1 वर्ष मात्र बाँकी रहेकाले सरकारले तत्कालै चुनावको मिति घोषणा गर्नुपर्ने भन्दै देशलाई संविधान कार्यान्वयनको बाटोमा लैजानुपर्नेमा उहाँले जोड़ दिनुभयो। दलहरूले आफ्नो अस्तित्व जोगाउन पनि चुनावमा केन्द्रित हुनुपर्ने पौडेलको भनाई छ।
सबैलाई चित्त बुझाएर यो पास गर्ने कुरा गर्दै जाउँला, तर चुनाव चाहिँ तुरुन्तै गर्नु पर्यो, चुनावमा सबै लाग्नु पर्यो, चुनावमा सबै सहज भएर चाहिँ आउनु पर्यो भन्ने मेरो चाहिँ आग्रह छ। किनभने चुनाव नगरिकन संविधान कार्यान्वयन हुँदैन, संविधान कार्यान्वयन भएन भने यो चाहिँ हामीले आजसम्म गरेको सम्पूर्ण उपलब्धि स्वाहा हुन्छ र त्यो अवस्था कहाँ पुग्छ देश, त्यो अवस्थामा हामी सबै जिम्मेवार हुन्छौँ र यो जेनेरेसन असफल हुँदैछ। मक्सिर पुसभित्रमा सकेनौ भने हाम्रो सबैको चाहिँ अस्तित्व खतरामा पर्नेवाला छ, यो कुरातिर हामी सबै गम्भीर हुनु पर्यो।
एमाले उपाध्यक्ष भीम रावलले पनि तत्काल चुनाव घोषणा गर्न माग गर्नुभयो। रावलले सत्तारूढ़ दलकै शीर्ष नेता चुनावका लागि तयार नभएको आरोप लगाउनुभयो। उहाँले संविधान संशोधनलाई बेमौसमी बाजाको संज्ञा दिँदै मन्त्रीपदसँग संविधान संशोधनको भोट साट्न खोजिएको आरोप पनि लगाउनुभयो।
अहिले सरकारमा रहेका राजनीतिक दलका एकजना नेताको तर्फबाट मैले मन्तव्य सुने, निर्वाचनको मिति तय गरौँ भन्ने कुरा उहाँबाट सुने। म प्रश्न गर्न चाहन्छु, यो निर्वाचनको मिति तय गर्न कसले रोक्यो? यो सरकारलाई विपक्षीले रोक्यो कि यो संसदबाट बाहिर रहेको कसैले रोक्यो कि या कुनै अदृश्य शक्तिले रोक्यो? यसको जवाब दिएदेखि धेरै राम्रो हुने थियो। संविधान संशोधनको बेमौसमी बाजा बजाएर राष्ट्रिय राजनीतिलाई अनिश्चय र अनिलतर्फ धकेल्ने चेष्टा भइरहेको छ। संक्रमणकालीन अवस्था तथा प्रमुख राजनीतिक दलहरूको बीचको सहमति र सहकार्यको आवश्यकताप्रति आँखा चिम्लिने काम सरकारले र स्वयं प्रधानमन्त्रीले गरिरहनु भएको छ।
माओवादी केन्द्रका नेता रामनारायण बिडारीले देश संविधान संशोधनको चपेटामा परेको र संविधान संशोधन गरेर चुनावमा जानुपर्ने धारणा राख्नुभयो।
अहिलेको राष्ट्रिय राजनीतिलाई छिटो भन्दा छिटो स्थानीय तहको चुनाव चाँडै भन्दा चाँडै घोषणा गरेर जानु नै उपयुक्त हुन्छ, यही हाम्रो भनाइ छ।
निर्वाचन आयोगले चुनावका बेला हुने खर्च पारदर्शी बनाउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड़ दिएको छ। अमेरिकी राजदूतावासले काठमाडौँमा गरेको चुनाव संचार र शान्तिपूर्ण सत्ता हस्तान्तरण सम्बन्धी अन्तर्क्रियामा निर्वाचन आयोगकी आयुक्त इला शर्माले चुनावका बेला कालो धन खर्च हुन सक्ने भन्दै दलहरूलाई सरकारी अनुदान दिएमा चुनावी खर्च पारदर्शी बनाउन सकिने बताउनुभयो। गएको वर्ष भूकम्प र नाकाबन्दीका बेला भएको कालोबजारीको पैसा समेत आगामी चुनावमा खर्च हुने सम्भावना रहेकाले यसलाई नियमन गर्नुपर्ने उहाँको भनाई छ। कार्यक्रममा विकास समितिका सभापति तथा सांसद रविन्द्र अधिकारीले उम्मेद्वारले चुनावमा गर्ने खर्चको सीमा व्यवहारिक नभएको भन्दै यसलाई व्यवहारिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले चुनावका आचार संहिता तोड्नेमाथि कार्यवाही गर्न सक्ने गरी आयोगलाई बलियो र प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। यस्तै इन्टरनेशनल फाउण्डेशन फर इलेक्टोरल सिस्टमका प्रमुख यान स्मिथले चुनाव गर्न पैसा आवश्यक भए पनि त्यो पारदर्शी हुनुपर्नेमा जोड़ दिनुभयो। मतदातालाई राजनीतिक दलको आमदानी र खर्चको स्रोत थाहा पाउने अधिकार रहेको भन्दै उहाँले यसको नियमनका लागि संचार माध्यम र नागरिक समाजले पहरेदारी गर्नुपर्नेमा जोड़ दिनुभयो।
उच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा आफूहरूलाई प्राथमिकता नदिएको भन्दै सरकारी वकिलहरूले आइतबारदेखि सबै अदालतमा इजलास बहिष्कार गर्ने भएका छन्। महान्यायाधिवक्ताको कार्यालय काठमाडौँमा बसेको सरकारी वकिलहरूको बैठकले सर्वोच्च अदालत सहित देशैभरका सबै तहका अदालत र न्यायाधिकरणमा बहस पैरवी नगर्ने र न्याय परिषद तथा अदालत विरूद्ध परेका रिटको प्रतिरक्षा नगर्ने निर्णय गरेका हुन्। उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्ति इतिहासमै सबैभन्दा विवादित बनेको ठहर गर्दै उनीहरूले नियुक्ति सच्याउन माग पनि गरेका छन्। सरकारी वकिलहरूले उच्च अदालतमा रिक्त न्यायाधीशको स्थानमा वरिष्ठताका आधारमा सरकारी वकिलहरूबाट नियुक्ति गर्नुपर्ने र संवैधानिक व्यवस्था अनुसार जिल्ला न्यायाधीश नियुक्त गर्नुपर्ने माग पनि गरेका छन्। पुष 29 गते नियुक्त भएका 80 जना न्यायाधीशले भने कार्यभार सम्हालिसकेका छन्।
काठमाडौँ विश्वविद्यालय केयूमा पुनः डाक्टर रामकण्ठ माकजु उपकुलपति नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा केयूका कुलपति पुष्पकमल दाहाल प्रचण्ड र सर्च कमिटिका सदस्यको बैठकले आज डाक्टर माकजुलाई 4 वर्षका लागि उपकुलपति नियुक्त गरेको केयूका प्रेस संयोजक हरि मन्जु श्रीले जानकारी दिनुभयो। सर्च कमिटिले जनार्दन लामिछाने, भोला थापा, मनप्रसाद वाग्ले र भद्रमान तुलाधरको नाम सिफारिश गरेको भए पनि प्रचण्डले माकजुलाई नै उपकुलपति नियुक्त गर्नुभएको हो। गएको मंगिर मा 4 वर्ष कार्यकाल पूरा गरेका माकजु विवादित व्यक्ति भएको भन्दै उहाँलाई उपकुलपति बनाउन नहुनेमा प्राध्यापकहरूले जोड़ दिँदै आएका थिए। मंगिरमा माकजुको कार्यकाल सकिएपछि केयूका रजिस्ट्रार डाक्टर भोला थापाले कार्यवाहक उपकुलपतिका रूपमा काम गर्दै आउनु भएको थियो। केयूको उपकुलपति खोज्नका लागि विश्वविद्यालय सभाले शिक्षा मन्त्री धनीराम पौडेलको संयोजकत्वमा पूर्व सभामुख दमननाथ डुंगाना र डाक्टर लोकविक्रम थापा सदस्य रहेको सर्च कमिटी गठन गरेको थियो।
प्रहरी संगठनको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको 23 एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका लागि 5 बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ। घोषणा पत्रमा एसिया प्रशान्त क्षेत्रका लागि सन् 2017 देखि 2020 सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ। त्यस्तै मानव बेचबिखन, बाल हिंसा जस्ता क्षेत्रमा संयुक्त कार्यवाही अघि बढ़ाउने तथा एसियाली क्षेत्रमा सूचना संकलन र आदान प्रदानलाई अझ बढ़ी प्रभावकारी बनाउने सहमति पनि भएको छ। आतंककारी संगठनको विवरण संकलन, आदान प्रदान, आतंककारीको सम्पत्ति विवरण संकलन लगायतका विषयमा सहकार्य गर्दै प्रहरीलाई बलियो बनाउने घोषणा पत्रमा उल्लेख गरिएको छ। एसियाली क्षेत्रमा विद्युतीय अपराध विरूद्ध रणनीति तय गर्दै प्रहरीको सूचना तथा प्रविधि ज्ञानको दायरा बढ़ाउने निर्णय गरेको सम्मेलनले अन्तर्देशीय वातावरणीय अपराध नियन्त्रणका लागि अन्तर्क्रिया, विवरण संकलन र आदान प्रदान गर्ने घोषणा पनि गरेको छ। बुधबार शुरू भएको सम्मेलनमा मानव बेचबिखन, बालबालिका विरूद्ध हुने अपराध, संगठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतंकवाद, साइबर अपराध, वन्यजन्तु सम्बन्धी अपराधका विषयमा छलफल भएको थियो। काठमाडौँमा आज सम्मेलनको समापन गर्दै उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रणका लागि अरू देशसँग सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभयो। सम्मेलनमा 33 देशका 136 जना कानून कार्यान्वयन गर्ने सुरक्षा अधिकारी सहभागी थिए। अर्को सम्मेलन 2 वर्षपछि इरानमा हुने भएको छ।
गोर्खाको बगुवा चार लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ। मिलन बस्ती एकीकृत बस्तीको आज एक कार्यक्रमका बीच संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले शिलान्यास गर्नुभयो। एकीकृत बस्तीमा बगुवा गाविसका चार गाउँलाई स्थानान्तरण गरिनेछ। झण्डै 200 रोपनी क्षेत्रफलमा बस्ती निर्माण गरिनेछ। बगुवा गाविसको 4 र 5 नम्बर वडाका 156 घरधुरीलाई एकीकृत बस्तीमा स्थानान्तरण गरिनेछ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसीडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न, अब्राहम लिंकन कुन देशका राष्ट्रपति भएका थिए?
ए केन्टुकी, र बी युनाइटेड स्टेट अफ अमेरिका।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले तत्काल चुनावको मिति घोषणा गर्न सांसदहरूको माग, संविधान संशोधनको विषयलाई मन्त्री पदसँग साट्न खोजिएको एमालेको आरोप, डाक्टर माकजो पुनः काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा नियुक्त र उच्च अदालतको न्यायाधीश नियुक्तिमा असन्तुष्ट सरकारी वकिलले आइतबारदेखि इजलास बहिष्कार गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, महान्यायाधिवक्ता कार्यालयले सरकारी कार्यालयलाई आफू खुशी कानूनी सल्लाहकार नराख्न आग्रह गरेको छ। महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले हिजो मुख्य सचिव, प्रहरी, सेना लगायत महत्वपूर्ण निकायका प्रमुखलाई बोलाएर कानूनी सल्लाहकार हटाउन आग्रह गर्नुभएको थियो। सरकारी कार्यालयलाई कानूनी सल्लाहकार सल्लाह दिने र मुद्दामा परेमा आफूले नै प्रतिरक्षा गर्नुपर्ने भन्दै महान्यायाधिवक्ता कार्यालयले स्वेच्छाचारी रूपमा राखिएका कानूनी सल्लाहकार तत्काल हटाउन र नयाँ नियुक्त गर्न सुझाव दिएको छ, तर यसको निर्णयको वकिलहरूले विरोध गरेका छन्। यसै विषयमा साथी प्रकाश ढकालले महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठलाई तपाईँले किन कानूनी सल्लाहकार हटाउँदै हुनुहुन्छ भनेर सोध्नु भएको छ।
यो नयाँ निर्णय होइन, हेर्नुहोस्, संविधानमा भएको व्यवस्थाको कुरो हेर्नुहोस्, चाहे तपाईँले 47 सालको संविधान हेर्नुहोस् होइन, चाहे तपाईँले 63 सालको संविधान हेर्नुहोस् र अहिलेको 72 सालमा बनेको संविधानको धारा 158 हेर्नुहोस्, त्यहाँ चाहिँ नेपाल सरकारको कानुनी सल्लाहकार एकमात्र कानुनी सल्लाहकार हेर्नुहोस् है, र मुद्दा चलाउने अधिकार पनि हेर्नुहोस्, महानित्यलमा मात्रै छ हेर्नुहोस्। अब मुद्दा चलाउने अधिकार संविधानले महानित्यलाई दिने, अनि अरूले मुद्दा चलायो भने के हुन्छ? त्यसैले सल्लाह दिने अधिकार चाहिँ संविधानमा, महानिर्देशकले लेख्ने सो सल्लाह अर्को लिने अनि फेरि अर्को कुरो यसको यसले धेरै कुरोमा असर गरेको छ अरे एउटा जुन सरकारका निर्णय हुन्छन् त्यो निर्णय चाहिँ कानुन बमोजिम संविधान बमोजिम छ कि छैन भनेर जसले सल्लाह दिन्छ उसले रेस्पोन्सिबिलिटी लिन्छ हेर्नुहोस् जसलाई अधिकार दिएछ उसले नै मतलब रेस्पोन्सिबिलिटी लिन्छ राज्यका धेरै निकायहरूले जसको सल्लाह लिनुपर्ने हो त्यसको सल्लाह नलिएर अथवा संविधानले जसलाई चिनिया छ संविधानले जसलाई व्यवस्था गरिरहेछ त्यसको सल्लाह नलिएर गैर संवैधानिक निकायको अथवा गैर संवैधानिक अथवा संविधानले नचिनेका मान्छेहरूको सल्लाह लिएर काम गरेको कारणले गर्दा व्यतिथि धेरै बढिया छ त्यो त करको पनि दुरुपयोग हो जनताले तिरेको करलाई संविधान र कानुन बमोजिम मात्रै त्यसलाई प्रयोग गर्नुपर्ने हुन्छ हेर्नुहोस्
कुनै पनि व्यक्ति वा संस्थाले चाहिँ कानुनी सल्लाह लिन पाउने चाहिँ उसको मौलिक हक हो तर राज्यको एउटा निकायले चाहिँ आफू अनुकूल लागेको व्यक्तिलाई चाहिँ कानुनी सल्लाह लिन पाउँदैन भनेर भन्नु चाहिँ अलिकति उचित होइन कि
त्यसो भए अब संविधानको धारा 158 संशोधन गर्ने महानिर्देशकता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार हुनेछ भन्ने कुरालाई हटाउनु पर्यो अब नेपाल सरकारले आफूले चाहेको व्यक्तिसँग चाहिँ सल्लाह लिन सक्नेछ भनेर संविधानमा राख्नु पर्यो त्यसो राखे पनि हुन्छ त्यसैले चाहिँ यहाँ सवाल त्यो होइन हेर्नुहोस् संविधान र कानुनले के भनिएको छ भन्ने कुरो हेर्नुहोस् सल्लाह लिन त पाइन्छ त्यो प्राइभेट संस्था जस्तो होइन नि राज्य भनेको त एउटा संविधानले परिकल्पना गरेको संविधानले गठन गरेको निकाय हो उसलाई जोसँग सल्लाह लिए भन्छ त्योसँग सल्लाह लिने हो जे गर भन्छ त्यो गर्ने हो अब तपाईँ यदि त्यस्तो भन्नुहुन्छ भने एउटा नागरिकले जे कुरो गर्छ नि होइन नागरिक र यो राज्य भनेको कानुनी व्यक्ति हो नागरिक भनेको प्राकृतिक व्यक्ति हो प्राकृतिक व्यक्ति र कानुनी व्यक्तिमा फरक के छ भने प्राकृतिक व्यक्तिले संविधान र कानुनले गर्न हुन्न भने बाहेक सबै पाइन्छ तर कानुनी व्यक्ति राज्य भनेको कानुनी हो संविधान र कानुनले जे गर्नुपर्छ भने अब छ त्यो बाहेक गर्न पाइन्न यहाँ अब सल्लाहकार चाहिँ महानियुक्ता हो त्योसँग सल्लाह लिनुपर्छ भनेर लेखिसकेपछि उसले अरूसँग लिन पाइन्न
महानिधिवक्ताको कार्यालयमा चाहिँ स्टाफ कम छन् हामी कम भयौँ त्यसले गर्दा चाहिँ सेवा सुविधा गुणस्तरीय दिन सकिएन भन्ने तपाईँहरूको एक खालको गुनासो छ अब अहिले चाहिँ राज्यका विभिन्न तहबाट आफू खुसी कानुनी सल्लाहकार राखेर सेवा लिइरहेको छन् राज्यका सबै निकायहरूलाई चाहिँ हामी नै कानुनी सल्लाह दिन्छौँ भनेर तपाईँहरूले थाल्दाखेरि त्यो सम्भव हुन्छ त
सम्भव किन नहुने त्यसको लागि त दरबन्दी बढाउनु पर्यो होइन क्षमता बढाउनु पर्यो यहाँले विकसित मुलुकहरूको महानियुक्ताको कार्यले गरेर हेर्नुहोस् त्यहाँलाई त्यहाँ दिएको सुविधा हेर्नुहोस् अब हेर्नुहोस् मुद्दा चलाउने कि नचलाउने अधिकार पनि महानियुक्तालाई दिने संविधानले अनि सरकारको सबै सल्लाह दिने काम पनि महानियुक्ताले गर्ने अनि सरकारको तर्फ विरुद्धमा पर्ने मुद्दाहरूको प्रतिरक्षा गर्ने पनि महानियुक्ताले भनेर भन्ने संविधानमा तर व्यवहारमा महानियुक्ता बाहेक गैर व्यक्तिहरूसँग सल्लाह पनि लिने मुद्दा पनि दिने सबै कुरो गर्ने हो भने संविधान फाल्यौँ संविधानवाद भने के हो संविधानले के भन्छ त्यसैले चाहिँ के हो फेरि त्यो सक्छ कि सक्दैन भन्ने कुरो सक्नै पर्छ नि
उहाँ हुनुहुन्थ्यो महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठ आफू खुसी कानूनी सल्लाहकार नराख्न सरकारलाई गरिएको आग्रहबारे कुराकानी गर्दै अब फेरि खबरकै सिलसिला स्थानीय निकाय पुनर्संरचनामा जिल्ला प्राविधिक समितिले लिखु गाउँपालिका नै गायब बनाएको भन्दै आन्दोलन गरिरहेका नुवाकोटको खानी गाउँ सूर्यमती चौघडा र थानसिङ गाविसका बासिन्दाले आज जिल्ला विकास समिति विदुरमा तोडफोड गरेका छन् स्थानीय राजनैतिक दलहरूको अगुवाईमा गएको आइतबारदेखि चारैवटा गाविस बन्द गरेर बसेका स्थानीय बासिन्दा लिखु गाउँपालिका कायम हुनुपर्ने माग गर्दै सदरमुकाम विदुर पुगेका थिए प्रदर्शनकारीले मूल ढोकाने तोडफोड गरेपछि 22 राउन्ड असुर ग्यास र 12 राउन्ड रबर बुलेट प्रहार गरेको प्रहरीले जनाएको छ आक्रमणमा प्रहरी नायब निरीक्षक लेखनाथ आचार्य सहित 15 जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो नेपाली कांग्रेसको भातृ संगठन नेवी संघले उमेर हदबन्दी र निर्वाचन प्रणालीका विषयमा किचलो निकालेर सोभियो निर्वाचनलाई ढिलाइ गर्न नहुने स्पष्ट पारेको छ नेवी संघले उमेर हदबन्दी र निर्वाचन प्रणालीका विषयमा असहमति जनाएको भन्दै सार्वजनिक भएका समाचार र वक्तव्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उमेर हदका कारण चुनाव रोकिन नहुने जनाएको छ नेवी संघका महामन्त्री कुन्दन राज काफ्लेले विज्ञप्ति निकालेर उम्मेद्वारको उमेर हदबन्दीका विषयमा विद्यार्थी संगठनहरू पार्टीको शीर्ष नेतृत्व र सर्वोच्च अदालतमा समेत छलफल भई निर्णय भइसकेकाले अब यही विषयलाई लिएर चुनाव रोकिन नहुने बताउनु भएको छ
पूर्व राजा वीरेन्द्र शाहको परिवारको चल सम्पत्ति 40,88,76,000 रूपियाँ रहेको छ नेपाल ट्रस्टले दिएको जानकारी अनुसार पूर्व राजा वीरेन्द्र पूर्व रानी ऐश्वर्य पूर्व युवराज दिपेन्द्र र निराजनको नाममा झण्डै 41 करोड़ रूपियाँ चल सम्पत्ति रहेको छ यस्तै शेयरतर्फ विभिन्न बैंक तथा संघ संस्थामा 2,95,112 किता शेयर रहेको छ
विद्यालयका पाठ्य पुस्तक छपाईमा ढिलाइ भएपछि सरकारले छपाईको जिम्मेवारी पाएका प्रकाशकसँग कार्ययोजना र प्रगति विवरण माग गरेको छ। आगामी शैक्षिक सत्रका लागि कक्षा एकदेखि पाँचसम्म निजी क्षेत्र र छदेखि दश कक्षासम्म जनशिक्षा सामग्री केन्द्रले किताब छाप्ने जिम्मा लिए पनि अहिलेसम्मको प्रगति सन्तोषजनक नभएपछि शिक्षा विभागले तत्काल कार्ययोजना र कार्य प्रगति माग गरेको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाऊ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41 07 007, 98 5 11 72 194,
41 07 007, 98 5 11 72 194।
हामी सबै जुटौ,
पुनर्निर्माणमा अघि बढौ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01 424 6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, रूपन्देहीको रुद्रपुरकी तेरिया फौजा मगरले भारतको चर्चित च्यानल कलर्सको डान्स कम्पिटिशन झलक दिखलाजाको ताज जितेकी छन्। उनले 2 जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेको भारतीय संचार माध्यमले जनाएका छन्। उनले उपाधि जितेको झलक दिखलाजाको फाइनल भोलि बेलुकी 9:15 कलर्स टेलिभिजनमा हेर्न सकिनेछ। उनी झलक दिखलाजामा वाइल्ड कार्ड मार्फत प्रवेश गरेकी थिइन्। तेरियाले यसअघि जीटीभीको डान्स इण्डिया डान्सको उपाधि पनि जितिसकेकी छिन्।
विभिन्न ठाउँमा भएका दुर्घटनामा 3 जनाको ज्यान गएको छ। भक्तपुरको चाँगो नारायण नगरपालिका 1 पिखेलमा दिउँसो मोटरसाइकल दुर्घटना हुँदा बाबुलाल तामाङको ज्यान गएको छ। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जोगीमाराको हुग्दी खोलामा ट्रक त्रिशुली नदीमा खस्दा मकवानपुर मदन पोखरीका 30 वर्षीय चालक विवेक थिङको ज्यान गएको छ। यस्तै हेटौँडामा जीपले ठक्कर दिँदा ज्ञानु लक्ष्मी श्रेष्ठको ज्यान गएको छ।
2 वर्ष अघि कुवेतमा भएको सड़क दुर्घटनामा ज्यान गुमाएका खोटाङ मातिम 7 का चन्द्रबोल राईको परिवारले 98 लाख रूपियाँ क्षतिपूर्ति पाएका छन्। 2071 साल साउन 13 गते भएको सड़क दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारले राई कार्यरत कम्पनीबाट क्षतिपूर्ति स्वरूप 98,10,220 रूपियाँ रकम पाएका हुन्। कार्यरत कम्पनीबाट प्राप्त भएको रकम जिल्ला प्रशासन कार्यालय मार्फत मृतकी आमा सुभद्रा राईलाई प्रदान गरिएको छ।
भक्तपुरको भत्केको पार्टीमा रहेको रातो भाले रिसोर्टबाट प्रहरीले जुवा खेल्दै गरेका 18 जनालाई पक्राउ गरेको छ। प्रहरीले जुवा खेलाउने रिसोर्टका संचालक काभ्रे दोलालघाट 8 का कुमार खत्री सहित 18 जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट प्रहरीले 7,52,850 रूपियाँ र 16 थान कौडा बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो।
5 थरको हेवा खोला जिल्लामा निर्माण गरिएको हेवा ए जलविद्युत आयोजनाबाट उत्पादित बिजुली आजदेखि केन्द्रीय प्रसारण लाइनमा जोड़िएको छ। कावेली करिडोर मार्फत फिदिमको थापाटारमा निर्माण गरिएको सब स्टेशन चार्ज गरिएपछि पाँचथर पावर कम्पनीद्वारा निर्माण गरिएको हेवा एबाट उत्पादन भएको 6 मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड़िएको हो।
तेह्रथुमका सबै नगरपालिका र गाउँ विकास समितिलाई बाल मैत्री स्थानीय शासन युक्त बनाउने अभियान तीव्र भएको छ। सन् 2017 भित्रै बाल मैत्री घोषणाका लागि जिल्लाका सबै नगरपालिका र गाविसहरूमा अभियान चलिरहेको जिल्ला विकास समितिले जनाएको छ।
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा सुदूरपश्चिम प्रादेशिक महोत्सव हुने भएको छ। डोटी उद्योग वाणिज्य संघको आयोजनामा आउँदो फागुन 12 गतेदेखि 21 गतेसम्म दिपायल स्थित पिपल्लामा महोत्सव हुन लागेको हो। कृषि पर्यटन उद्योग व्यापारको पूर्वाधार सुदूरपश्चिम विकासको मूल आधार भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा स्थानीय संस्कृतिहरूको प्रस्तुतिकरण हुने आयोजकले जनाएको छ।
मेरो पनि भन्नु छ।
शुरूमा सुनौ संखुवा सभाका विष्णु भण्डारीले हाम्रो आइबीआरमा रेकर्ड गराएको विचार।
नेपालमा प्राय जुनसुकै दलको नेतृत्वमा सरकार गठन हुँदा पनि प्रधानमन्त्रीले ठुला ठुला गफ छाड्छन्, जनतालाई मक्ख पार्छन्, तर बिस्तारै सबै गफहरू गफमै सीमित हुन्छन् र जनताको आशा निराशामा परिणत हुन्छ। सरकार भने काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भने जस्तै आफ्नै सरकार र कुर्सी कसरी टिकाउने भन्ने खेलमै व्यस्त हुन्छ। संविधानमा 25 जना भन्दा बढीको मन्त्रीमण्डल बनाउन नपाइने भन्ने भए पनि तिनै हिजो संविधान निर्माण गर्ने नेताहरूले नै संविधानको उपहास गरी लगभग 50 जनाको जम्बो मन्त्रीमण्डल बनाउनु आफ्नो पल्ला भारी गरेर कुर्सी टिकाउने खेल हो भन्न सकिन्छ।
अहिले युएमा रहेका राम रिजाल फेसबुकमा लेख्नुहुन्छ, किन नेपालले 5 वर्षसम्मका लागि प्रभावकारी सरकार पाउँदैन? नागरिकले त 5 वर्षकै लागि भनेर भोट दिएका हुन् त, अनि किन 9-9 महिनामा सरकार परिवर्तन?
रूपन्देही घर भएकी तेरिया मगरले भारतको टेलिभिजन रियालिटी सो झलक दिखला जाको उपाधि जितेको भन्दै कौरव पौडेल ट्वीट गर्नुहुन्छ। आफ्नो स्तरीय प्रस्तुतिले शुभचिन्तकको मनमा बस्न सफल भएकी तेरियाले अन्तत जितेरै छाडिन्, उत्तरोत्तर प्रगतिको कामना।
अनि किशोर पुमा राई फेसबुकमा लेख्नुहुन्छ, नेपालीहरूको एकताको उदाहरण हो मीरा राई हुँदै तेरिया मगर लगायतले गतिलो काम गरे। जय होस् नेपाली एकता, अनि बधाई छ तेरिया बहिनी।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35556 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकर्णमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफले र उजिर कार्की। अब विदेशका खबर। डोनाल्ड ट्रम्पले आजदेखि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। ट्रम्पले अमेरिकाको 45 राष्ट्रपतिका रूपमा आज राति पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ। वाशिङटनमा हुने शपथ ग्रहण समारोहमा हुन सक्ने तनावलाई मध्यनजर गर्दै हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ। ट्रम्पको विरोधमा हजारौं नागरिकले सड़कमा प्रदर्शन गरिरहेका छन्। शपथ ग्रहण समारोहको पूर्व सन्ध्यामा भएको कार्यक्रममा ट्रम्प अमेरिकालाई एकजुट बनाउने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले अमेरिकामा सकारात्मक परिवर्तन ल्याउने दावी पनि गर्नुभयो। व्हाइट हाउसमा हुने भव्य समारोहमा नेपाली समयअनुसार आज राति 10:45 उहाँले शपथ लिने कार्यक्रम छ। गएको नोभेम्बरमा भएको चुनावमा हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। ट्रम्पको स्वागतसँगै विरोधमा पनि अमेरिकाका ठाउँ ठाउँमा विरोध प्रदर्शन भइरहेका छन्।
चीनमा गएको वर्ष अर्थात सन् 2016 आर्थिक वृद्धि दर घटेको छ। सन् 2016 अन्त्यतिर आर्थिक वृद्धि दर बढे पनि समग्र वर्षभरिको वृद्धि दर भने पछिल्लो 3 दशक यताकै कम रहेको चिनिया अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सन् 2015 6.9% आर्थिक वृद्धि रहेकोमा सन् 2016 त्यसमा झिनो अन्तरले कमी आई 6.7% झरेको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा उदाएको चीनमा पछिल्ला केही वर्षहरूमा कुल गृहस्थ उत्पादन तीव्र गतिमा बढ़ेको तथ्याङ्कहरू सार्वजनिक भए पनि यो सत्य नभएको चिनिया अधिकारीहरूले नै दावी गरेका छन्। अन्तर्राष्ट्रिय व्यापारमा निर्भर रहेको चीनको अर्थतन्त्र पछिल्लो पटक कम्युनिष्ट सरकारले आन्तरिक व्यापारलाई प्रवर्धन गर्ने नीति ल्याएपछि केही खस्किएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब एउटा खेल खबर। संकटा क्लब पोखरामा चलिरहेको 15 आहारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ। पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई 2-1 हराउँदै संकटा क्वार्टर फाइनलमा पुगेको हो। रवि पासवानले 35 मिनटमा गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा पुलिस पराजित भयो। संकटालाई जिताउन अनिल गुरूङले खेल सकिन 5 मिनट बाँकी छँदा निर्णायक गोल गरे। यसअघि संकटाका विश्व अधिकारीले बराबरी गोल फर्काएका थिए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
तत्काल चुनावको मिति घोषणा गर्न सांसदहरूको माग, संविधान संशोधनको विषयलाई मन्त्री पदसँग साट्न खोजिएको एमालेको आरोप।
डाक्टर मकाजु पुनः काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा नियुक्त, कार्यकाल 4 वर्षको रहने।
सरकारी वकिलले आइतबारदेखि इजलास बहिष्कार गर्ने, उच्च अदालतको न्यायाधीश नियुक्तिमा उपेक्षा गरेको आरोप।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिँदै ट्रम्पको विरोधमा वाशिङटनमा प्रदर्शन।
र पुलिसलाई हराउँदै संकटा क्लब पोखरामा चलिरहेको आहारारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।